جیسا کہ ہم پہلے بیان کر چکے ہیں، اب بھی مقرر ظاہر کرتے ہیں کہ انسان کامل خدا تعالیٰ کی ذات کا نمونہ ہے۔ خدا تعالیٰ دوسرا خدا ہرگز نہیں پیدا کرتا کہ یہ بات اس کی صفت احدیت کے مخالف ہے۔ ہاں، اپنی صفات کمالیہ کا نمونہ پیدا کرتا ہے، اور جس طرح ایک مصفیٰ اور وسیع شیشے میں صاحب رویت کی تمام و کمال شکل منعکس ہو جاتی ہے، ایسا ہی انسان کامل کے نمونے میں الہی صفات عکسی طور پر آ جاتے ہیں۔ سو خدا تعالیٰ کا اس طرح پر اپنی مثل قائم کرنا معترض کی تسلی کے لیے کافی ہے۔ اس جگہ واضح رہے کہ اس انتہائی کمال کے وجود باوجود کو خدا تعالیٰ کی کتابوں میں مظہر تام الوہیت قرار دیا گیا، اور چونکہ اس مطلب کو کچھ زیادہ تفصیل سے لکھنا موجب افادہ طالبین ہے، اس لیے ہم کسی قدر اور تحریر کرنا مناسب سمجھتے ہیں۔ اول ہم بیان کر چکے ہیں کہ صاحب انتہائی کمال کا، جس کا وجود سلسلہ خط خالقیت میں انتہائی نقطۂ ارتفاع پر واقع ہے، حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم ہیں، اور ان کے مقابل پر وہ خصیص وجود جو انتہائی نقطۂ انخفاض پر واقع ہے، اسی کو ہم لوگ شیطان سے تعبیر کرتے ہیں، اگرچہ بظاہر شیطان کا وجود مشہود و محسوس نہیں، لیکن اس سلسلہ خط خالقیت پر نظر ڈال کر اس قدر تو عقلی طور پر ضرور ماننا پڑتا ہے کہ جیسے سلسلہ ارتفاع کے انتہائی نقطے میں ایک وجود خیر مجسم ہے جو دنیا میں خیر کی طرف ہادی ہو کر آیا، اسی طرح اس کے مقابل پر ذوی العقول میں انتہائی نقطۂ انخفاض میں ایک وجود شر انگیز بھی جو شر کی طرف جاذب ہو ضرور چاہیے۔ اسی وجہ سے ہر ایک انسان کے دل میں باطنی طور پر بھی دونوں وجودوں کا اثر عام طور پر پایا جاتا ہے۔ پاک وجود جو روح الحق اور نور بھی کہلاتا ہے، یعنی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم، اس کا پاک اثر بجذبات قدسیہ و توجہات باطنیہ ہر ایک دل کو خیر اور نیکی کی طرف بلاتا ہے۔ جس قدر کوئی اس سے محبت اور مناسبت پیدا کرتا ہے، اسی قدر وہ ایمانی قوت پاتا ہے اور نورانیت اس کے دل میں پھیلتی ہے، یہاں تک کہ وہ اسی کے رنگ میں آ جاتا ہے اور ذیلی طور پر ان سب کمالات کو پا لیتا ہے جو اس کو حاصل ہیں۔ اور جو وجود شر انگیز ہے، یعنی وجود شیطان، جس کا مقام ذوی العقول کے قسم میں انتہائی نقطۂ انخفاض میں واقع ہے، اس کا اثر ہر یک دل کو جو اس سے کچھ نسبت رکھتا ہے شرک کی طرف کھینچتا ہے۔ جس قدر کوئی اس سے مناسبت پیدا کرتا ہے، اسی قدر بے ایمانی اور خباثت کے خیال اس کو سوچتے ہیں، یہاں تک کہ جس کو مناسبت تام ہو جاتی ہے، وہ اسی کے رنگ اور روپ میں آ کر پورا پورا شیطان ہو جاتا ہے اور ذیلی طور پر ان سب کمالات خباثت کو حاصل کر لیتا ہے جو اصلی شیطان کو حاصل ہیں۔ اسی طرح اولیاء الرحمن اور اولیاء الشیطان اپنی اپنی مناسبت کی وجہ سے الگ الگ طرف کھینچے چلے جاتے ہیں، اور وجود خیر مجسم، جس کا نفسی نقطہ انتہائی درجہ کمال ارتفاع پر واقع ہے، یعنی حضرت مصطفیٰ صلی اللہ علیہ وسلم، اس کا مقام معراج خارجی جو منتہائے مقام عروج یعنی عرش رب العالمین ہے، بتلایا گیا ہے۔ یہ در حقیقت اسی انتہائی درجہ کمال ارتفاع کی طرف اشارہ ہے جو اس وجود باوجود کو حاصل ہے، گویا جو کچھ اس وجود خیر مجسم کو عالم قضاء و قدر میں حاصل تھا، وہ عالم مثال میں مشہود و محسوس طور پر دکھایا گیا، جیسا کہ اللہ تعالیٰ اس نبی کریم کی شان رفیع کے بارے میں فرماتا ہے، ورفع بعضهم درجات، سورۃ البقرہ آیت 254۔ پس اس رفع درجات سے وہی انتہائی درجے کا ارتفاع مراد ہے جو ظاہری اور باطنی طور پر آن حضرت صلی اللہ علیہ وسلم کو حاصل ہے، اور یہ وجود باوجود جو خیر مجسم ہے، مقربین کے تین قسموں سے اعلیٰ و اکمل ہے جو الوہیت کا مظہر اتم کہلاتا ہے۔ جاننا چاہیے کہ قرب الہی کی تین قسمیں تین قسم کی تشبیہ پر موقوف ہیں، جن کی تفصیل سے مراتب ثلاثہ قرب کی حقیقت معلوم ہوتی ہے۔ اول قسم قرب کی خادم اور مخدوم کے تشبہ سے مناسبت رکھتی ہے، جیسا کہ اللہ تعالیٰ فرماتا ہے والذین آمنوا اشد حبا للہ، یعنی مومن جن کو دوسرے لفظوں میں بندہ فرما بردار کہہ سکتے ہیں، سب چیزوں سے زیادہ اپنے مولا سے محبت رکھتے ہیں۔ تفصیل اس کی یہ ہے کہ جیسے ایک نوکر با اخلاص و با صفا با وفا بوجہ مشاہدہ احسانات متواترہ و انعامات متکاثرہ و کمالات ذاتیہ اپنے آقا کی اس قدر محبت و اخلاص و یک رنگی میں ترقی کر جاتا ہے، جو بوجہ ذاتی محبت کے جو اس کے دل میں پیدا ہو جاتی ہے، اپنے آقا سے ہم طبیعت و ہم طریق ہو جاتا ہے اور اس کی مرادات کا ایسا ہی طالب اور خواہاں ہوتا ہے جیسے آقا خود اپنی مرادات کا خواہاں ہے۔ اسی طرح بندہ وفادار کی حالت اپنے مولا کریم کے ساتھ ہوتی ہے، یعنی وہ بھی اپنے خلوص اور صدق و صفا میں ترقی کرتا کرتا اس درجے تک پہنچ جاتا ہے کہ اپنے وجود سے بکلی میں ہے وہ فنا ہو کر اپنے مولا کریم کے رنگ میں مل جاتا ہے۔ آن جا کے محبت نمک می ریزد، ہر پردہ کے بود ازمیاں برخیزد، این نفس دنی کے صد ہزارش دہن است، خاموش شود چو عشق شور انگیزد، چوں رنگ خودی رود کسے راز عشق، یارش ذکرم برنگ خیش آمیزد۔ ترجمہ: جہاں محبت نمک پاشی کرتی ہے وہاں جو بھی پردہ درمیان میں ہوتا ہے اٹھ جاتا ہے۔ یہ ذلیل نفس جس کے لاکھوں منہ ہیں، جب عشق جوش میں آتا ہے تو خاموش ہو جاتا ہے۔ جب عشق کی وجہ سے کسی کی خودی کا رنگ جاتا رہتا ہے تو یار اپنی مہربانی سے اس پر اپنا رنگ چڑھا دیتا ہے۔ سو ایسا خادم جو ہم رنگ اور ہم طبیعت مخدوم ہو رہا ہے، طبی طور پر ان سب باتوں سے متنفر ہو جاتا ہے جو اس کے مخدوم کو بری معلوم ہوتی ہیں۔ وہ نافرمانی کو اس جہت سے نہیں چھوڑتا کہ اس پر سزا مترتب ہوگی، اور تعمیل حکم اس وجہ سے نہیں کرتا کہ اس سے انعام ملے گا، اور کوئی قول یا فعل اس کا اپنے اخلاق کاملہ کے تقاضے سے صادر نہیں ہوتا، بلکہ محض اپنے مخدوم حقیقی کی اطاعت کی وجہ سے جو اس کی سرشت میں رچ گئی ہے صادر ہوتا ہے، اور بے اختیار اسی کی طرف اور اس کی مرضیات کی طرف کھینچا چلا جاتا ہے۔ وہ ایک گال پر تماچا کھا کر دوسری گال کا پھیرنا خانخواہ واجب نہیں جانتا، اور نہ تماچے کی جگہ تماچا مارنا اس کو لابدن ضروری معلوم ہوتا ہے، بلکہ وہ اپنے یک رنگ دل سے فتویٰ پوچھتا ہے جو اس وقت خاص میں اس کے محبوب حقیقی کی مرضی کیا ہے، اور اس بات کے لیے کوئی معقول وجہ تلاش کرتا ہے کہ کس طریق کے اختیار کرنے میں زیادہ تر خیر ہے، جو موجب خوشنودی حضرت باری جل شانہ ہے، آیا عفو میں یا انتقام میں۔ سو جو عمل موجودہ حالت کے لیے قرینے و ثواب ہو اسی کو بروئے کار لاتا ہے، اسی طرح اس کی بخشش اور عطا بھی سخاوت جمیلہ کے تقاضے سے نہیں ہوتی، بلکہ اطاعت کامل کی وجہ سے ہوتی ہے، اور اسی اطاعت کے جوش سے وقت موجودہ میں خوب سوچ لیتا ہے کہ کیا اس وقت اس طرز کی سخاوت یا ایسے شخص پر احسان و مروت مقرون بمرضی مولا ہو سکتی ہے، اور اگر نامناسب دیکھتا ہے تو ایک حبہ خرچ نہیں کرتا، اور کسی ملامت کنندے کی ملامت سے ہرگز نہیں ڈرتا، غرض احمقانہ تقلید سے وہ کوئی کام بھی نہیں کرتا، بلکہ سچی اور کامل محبت کی وجہ سے اپنے آقا کا مزاج دان ہو جاتا ہے، اور یک رنگی اور اتحاد کی روشنی جو اس کے دل میں ہے وہ ہر ایک تازہ وقت میں تازہ طور پر اس کو سمجھا دیتی ہے جو اس خاص وقت میں کیوں کر اور کس طرح سے کوئی کام کرنا چاہیے جو مخدوم حقیقی کے منشا کے مطابق ہو، اور چونکہ اس کو اپنے منم حقیقی سے ایک تعلق ذاتی پیدا ہو جاتا ہے، اس لیے اطاعت اور فرما برداری اس کے سر پر کوئی آزار رساں بوجھ نہیں ہوتا، بلکہ وہ فرما برداری اس کے ایک امر طبعی کے حکم میں ہو جاتی ہے جو بالطبع مرغوب اور بلا تسن و تکلف اس سے صادر ہوتی رہتی ہے، اور جیسی اللہ جل شانہ کو اپنی خوبی اور عظمت محبوب بالطبع ہے، اسی طرح اللہ تعالیٰ کا جلال ظاہر کرنا اس کے لیے محبوب بالطبع ہو جاتا ہے، اور اپنے مخدوم حقیقی کی हर एक आदत और सीरत उसकी नज़र में ऐसी प्यारी हो जाती है कि जैसी खुद उसको प्यारी है। सो ये मकाम उन लोगों को हासिल होता है जिनके सीने मोहब्बत गैर से बिल्कुल मुनज़्ज़ा और साफ़ हो जाते हैं और खुदाए ताला की रजामंदी को ढूंढने के लिए हर एक वक्त जान कुर्बान करने को तैयार रहते हैं। सीना मी बायद तहीयत गैर यार, दिल हमी बायद पुरज याद निगार, जहाँ हमी बायद बराहे ऊ फिदा, सर हमी बायद बपाए ऊ निसार, हीच दानी चीज दीने आशिकां, गोए मत घर बिशुनवी उशाकदार, अज हमा आलम फरदीस्तन नजर, लोहे दिल शुस्तन जगैर दोस्तदार। तर्जुमा, यार के सिवा हर चीज़ से सीना खाली होना चाहिए और दिल महबूब की याद से भरा रहना चाहिए, जान उसकी राह में कुर्बान होनी चाहिए और सर उसके कदमों में निसार होना चाहिए। क्या तुझे मालूम है कि आशिकों का दीन क्या होता है? मैं तुझे बताता हूँ अगर तू आशिकों की तरह सुने। वो ये है कि सारे जहान की तरफ से आंख बंद कर लेना और दोस्त के सिवा हर चीज़ से दिल की तख्ती को धो डालना। क़ुर्ब की दूसरी किस्म वल्द और वालिद की तशब्बो से मुनासिबत रखती है, जैसा कि अल्लाह ताला ने फरमाया है, फ़ज़कुरुल्लाह कज़िक्रिकुम आबाकुम औ अशद्द ज़िक्रा, सूरतुल बकरा आयत 201। यानी अपने अल्लाह जल्ला शानहू को ऐसे दिली जोश मोहब्बत से याद करो जैसा बापों को याद किया जाता है। याद रखना चाहिए कि मखदूम उस वक्त बाप से मुशाबे हो जाता है जब मोहब्बत में गायब दर्जा शिद्दत वाक़े हो जाती है, और हुब जो हर यक कदूरत और गरज से मुसफ़ा है, दिल के तमाम पर्दे चीर कर दिल की जड़ में इस तरह से बैठ जाती है कि गोया उसकी जुज़ है। तब जिस कदर जोश मोहब्बत और पैवंद शदीद अपने महबूब से है, वो सब हकीकत में मादरजाद मालूम होता है, और ऐसा तबीयत से हम रंग और उसकी जुज़ हो जाता है कि सही और कोशिश का ज़रिया हरगिज़ याद नहीं रहता। और जैसे बेटे को अपने बाप का वजूद तसव्वुर करने से एक रूहानी नस्बत महसूस होती है, ऐसा ही उसको भी हर वक्त बातनी तौर पर इस नस्बत का एहसास होता रहता है। और जैसे बेटा अपने बाप का हुलिया और नकूश नुमायाँ तौर पर अपने चेहरे पर ज़ाहिर रखता है, और उसकी रफ़्तार और किरदार और खू और बू बसफ़ाई ताम उसमें पाई जाती है, अलाहज़ल्क़ियास यही हाल उसमें होता है। और इस दर्जे और क़ुर्ब अव्वल के दर्जे में फ़र्क ये है कि क़ुर्ब अव्वल का दर्जा जो खादिम और मखदूम से तशबीह रखता है, वो भी अगरचे अपने कमाल के रू से इस दर्जे सानिया से नहायत मुशाबे है, लेकिन ये दर्जा अपनी नहायत सफाई की वजह से ताल्लुक़ मादरजात के कायम मकाम हो गया है। और जैसा बएतबार नफ्स इंसानियत के दो इंसान मसावी होते हैं, लेकिन बलिहाज शिद्दत ज़ौफ़ ख़वास इंसानी के ज़हूर आसार में मुतफावत वाक़ होती हैं, ऐसा ही इन दोनों दर्जों में तफावत दरमियान है। गरज इस दर्जे में मोहब्बत कमाल लताफत तक पहुँच जाती है और मुनासबत और मुशाबहत बाल बाल में ज़ाहिर हो जाती है। ख्याल करना चाहिए कि अगरचे एक शख्स कमाल इश्क की हालत में अपने माशूक से हमरंग हो जाता है, मगर जो शख्स अपने बाप से जिससे वो निकला है मुशाबहत रखता है, उसकी मुशाबहत और ही आबोताब रखती है। तीसरी किस्म का कुर्ब एक ही शख्स की सूरत और उसके अक्स से मुशाबहत रखता है, यानी जैसे एक शख्स आईना साफ वसी में अपनी शक्ल देखता है तो तमाम शक्ल उसकी माँ अपने तमाम नकूश के जो उसमें मौजूद हैं अक्सी तौर पर उस आईने में दिखाई देती है, ऐसा ही इस किस्म सालिस क़ुर्ब में तमाम सिफात इलाहिया साहिब क़ुर्ब के वजूद में बतमाम तर सफाई मुनाकिस हो जाती हैं। और ये इनकास हर एक किस्म की तशब्बो से जो पहले उससे बयान किया गया है अतम व अकमल है, क्योंकि ये साफ ज़ाहिर है कि जैसे एक शख्स आईना साफ में अपना मुंह देखकर उस शक्ल को अपनी शक्ल के मुताबिक पाता है, वो मुताबकत और मुशाबहत उसकी शक्ल से ना किसी गैर को किसी हीले या तकल्लुफ़ से हासिल हो सकती है और ना किसी फ़र्जंद में ऐसे हूबहू मुताबकत पाई जाती है, और ये मर्तबा किसके लिए मैसर है और कौन इस कामिल दर्जे क़ुर्ब से मासूम है? इसका जवाब ये है कि ये उसी को मुयस्सर आता है जो उलूहियत व उबूदियत के दोनों कोसों के बीच में कामिल तौर पर होकर दोनों कोसों से ऐसा शदीद ताल्लुक़ पकड़ता है कि गोया उन दोनों का ऐन हो जाता है और अपने नफ्स को बकुली दरमियान से उठाकर आईना साफ़ का हुक्म पैदा कर लेता है और वो आईना जू जहत ऐन होने की वजह से एक जहत से सूरत इलाहिया बतौर ज़िल्ली हासिल करता है और दूसरी जहत से वो तमाम फैज़ हसब इस्तेदाद व तबाए मुख्तलिफा अपने मुकाबिलीन को पहुँचाता है। इसी की तरफ इशारा है जो अल्लाह ताला ने फरमाया है, थुम्मा दना फतदल्ला फकाना काब कौसैन औ अदना, सूरत नजम आयत 9-10। फिर नज़दीक हुआ यानी अल्लाह ताला से, फिर नीचे की तरफ उतरा यानी मखलूक की तरफ तबलीग अहकाम के लिए नुज़ूल किया, बस इसी जहत से कि वो ऊपर की तरफ सऊद करके इंतहाई दर्जा कुर्ब ताम को पहुँचा और उसमें और हक में कोई हिजाब न रहा, और फिर नीचे की तरफ उसने नुज़ूल किया और उसमें और खल्क में कोई हिजाब न रहा, यानी चूँकि वो अपने सऊद और नुज़ूल में अतम व अकमल हुआ और कमालात इंतहाइया तक पहुँच गया, इसलिए दो कोसों के बीच में यानी वतर की जगह में जो कुतर दायरा है अतम व अकमल तौर पर उसका मकाम हुआ, बल्कि वह कौसे उलूहियत और कौसे अबूदियत की तरफ इससे भी ज़्यादातर जो ख़याल व गुमान व क़यास में नहीं आ सकता नज़दीक हुआ। मसलन सूरत उन दो कोसों की ये है, कौसे आला वजूद कदीम, कौसे असफल वजूद हादिस व मुमकिन। इस शक्ल में जो ख़त मरकज़े दायरा को क़त करता है यानी जो कतर दायरा है वही काबा कौसैन यानी दोनों कोसों का वतर है। जानना चाहिए कि दोनों किस्म वजूद वाजिब और मुमकिन के एक ऐसे दायरे की तरह हैं कि जो ख़त गुजरंदा बर मरकज़ से दो कोसों पर मुनकसिम है, वही ख़त जो कतर दायरा है जिसको कुरान शरीफ में काबा कौसैन से ताबीर किया है और आम बोल चाल इल्म हिंसा में उसको वतर कौसैन कहते हैं, वो ज़ात मुफीज़ और मुस्तफीज़ में बतौर बरज़ख़ वाक़े है कि जो अपने अखस कमाल में जो इंतहाई दर्जा कमालात का है नुक्ते मरकज़ दायरा से जो वतर कौस का दरमियानी नुक्ता है मुशाबियत रखता है। यही नुक्ता तमाम कमालात इंसान कामिल का दिल है जो कौस उलूहियत व उबूदियत की तरफ बखतूत मसाविया नस्बत रखता है, और यही नुक्ता अरफा नुकात उन खतूत उमूदिया का है जो मुहीत से कतर दायरा तक खींचे जाएं, अगरचे वतर कौसैन और बहुत से ऐसे निकात से तालीफ़ याफ्ता है जो दर हकीकत कमालात रूहानियाँ साहिब वतर के सुवर महसूसा हैं, लेकिन बजुज एक नुक्ता मरकज़ के और जिस कदर निकात वतर हैं उनमें दूसरे अम्बिया और रसुल व अरबाब सिद्क व सफ़ा भी शरीक हैं, और नुक्ता मरकज़ उस कमाल की सूरत है कि जो साहिब वतर को बनिस्बत जमी दूसरे कमालात के आला व अरफा व अखस व मुमताज़ तौर पर हासिल है, जिसमें हकीकी तौर पर मखलूक में से कोई उसका शरीक नहीं, हाँ इत्तेबाव पैरवी से ज़िली तौर पर शरीक हो सकता है। अब जानना चाहिए कि दरअसल इसी नुक्ते वस्ती का नाम हकीकत मुहम्मदिया है जो इजमाली तौर पर जमी हकाए के आलम का मंबा व असल है, और दर हकीकत उसी एक नुक्ता से ख़त वतर इम्बिसात व इम्तिदाद पज़ीर हुआ है, और इसी नुक्ता की रूहानियत तमाम ख़त वतर में एक हवीयत सारिया है जिसका फैज़ अक़दस इस सारे ख़त को तायुन बख्श हो गया है। आलम जिसको मुतसव्विफीन अस्माउल्लाह से ताबीर करते हैं, उसका अव्वल व आला मजहर जिससे वो अला वजह तफसील सुदूर पज़ीर हुआ है, यही नुक्ता दरमियानी है जिसको इस्तिलाहात अहलुल्ला में नफसी नुक्ते अहमद मुज्तबा व मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम नाम रखते हैं, और फ़िलासफ़ा की इस्तिलाहात में अक़ल अव्वल के नाम से भी मौसूम किया गया है, और इस नुक्ते को दूसरे वतरी नुकात की तरफ वही नस्बत है जो इसमें आज़म को दूसरे असमाए इलाहिया की तरफ नस्बत वाक़िया है। गरज सरचश्मा रमूज गैबी व मफ्ताह कनूज ला रैबी और इंसान कामिल दिखलाने का आईना यही नुक्ता है, और तमाम असरार मबदा व माद की इल्लत गाई और हर यक ज़ेरो बाला की पैदाइश की लिमियत यही है جس کے تصور بالکنوں و تصور بکنہوں سے تمام عقول و افہام بشریہ عاجز ہیں، اور جس طرح ہر یک حیات خدا تعالیٰ کی حیات سے مستفاض، اور ہر یک وجود اس کے وجود سے ظہور پذیر، اور ہر یک تعین اس کے تعین سے خلت پوش ہے، ایسا ہی نقطۂ محمدیہ جمیع مراتب اقوان اور خطائر امکان میں بإذن ہی تعالیٰ حسب استعدادات مختلفہ و طباع متفاوتہ مؤثر ہے۔ اور چونکہ یہ نقطہ جمیع مراتب الہیہ کا ذیلی طور پر اور جمیع مراتب کونیہ کا منبعی و اصلی طور پر جامع بلکہ انہی دونوں کا مجموعہ ہے، اس لیے یہ ہر یک مرتبہ کونیہ پر جو عقول و نفوس کلیہ و جزیہ و مراتب طبیعہ الی آخر تنزلات وجود سے مراد ہے، اجمالی طور پر احاطہ رکھتا ہے۔ ایسا ہی ذل الوہیت ہونے کی وجہ سے مرتبہ الہیہ سے اس کو ایسی مشابہت ہے جیسے آئینے کے عکس کو اپنے اصل سے ہوتی ہے، اور امہات صفات الہیہ یعنی حیوات علم میں ارادہ قدرت سما بصر کلام ما اپنے جمیع فروع کے اتم و اکمل طور پر اس میں انعکاس پذیر ہیں۔ اس نقطۂ مرکز کو جو برزخ بین اللہ و بین الخلق ہے یعنی نفسی نقطہ حضرت سیدنا محمد مصطفیٰ صلی اللہ علیہ وسلم کو مجرد کلمۃ اللہ کے مفہوم تک محدود نہیں کر سکتے، جیسا کہ مسیح کو اس نام سے محدود کیا گیا ہے، کیونکہ یہ نقطۂ محمدیہ ذیلی طور پر مستجمع جمیع مراتب الوہیت ہے۔ اسی وجہ سے تمثیلی بیان میں حضرت مسیح کو ابن سے تشبیہ دی گئی ہے بباعث اس نقصان کے جو ان میں باقی رہ گیا ہے، کیونکہ حقیقت عیسویہ مظہر اتم صفات الوہیت نہیں ہے بلکہ اس کی شاخوں سے ایک شاخ ہے، برخلاف حقیقت محمدیہ کے کہ وہ جمیع صفات الہیہ کا اتم و اکمل مظہر ہے جس کا ثبوت عقلی و نقلی طور پر کمال درجے پر پہنچ گیا ہے۔ سو اسی وجہ سے تمثیلی بیان میں ذیلی طور پر خدا قادر و ذوالجلال سے آ حضرت صلی اللہ علیہ وسلم کو آسمانی کتابوں میں تشبیہ دی گئی ہے جو ابن کے بجائے اب ہے، اور حضرت مسیح علیہ السلام کی تعلیم کا اضافی طور پر ناقص ہونا اور قرآنی تعلیم کا سب الہامی تعلیموں سے اکمل و اتم ہونا وہ بھی در حقیقت اسی بنا پر ہے، کیونکہ ناقص پر ناقص فیضان ہوتا ہے اور اکمل پر اکمل۔ اور جو تشبیہات قرآن شریف میں آ حضرت صلی اللہ علیہ وسلم کو ذیلی طور پر خداوند قادر و مطلق سے دی گئی ہیں ان میں سے ایک یہی آیت ہے جو اللہ تعالیٰ فرماتا ہے ثم دنا فتدلّا فکان قاب قوسین او ادنا، سورۃ النجم آیت 9-10۔ یعنی وہ حضرت سیدنا محمد صلی اللہ علیہ وسلم اپنی ترقیات کاملہ قرب کی وجہ سے دو قوسوں میں بطور وتر کے واقع ہے بلکہ اس سے نزدیک تر۔ اب ظاہر ہے کہ وتر کی طرف اعلیٰ میں قوس الوہیت ہے، سو جبکہ نفس پاک محمدی اپنے شدت قرب اور نہایت درجے کی صفائی کی وجہ سے وتر کی حد سے آگے بڑھا اور دریائے الوہیت سے نزدیک تر ہوا، تو اس ناپیدا کنار دریا میں جا پڑا اور الوہیت کے بحر اعظم میں ذرہ بشریت گم ہو گیا۔ اور یہ بڑھنا نہ مستحدث اور جدید طور پر بلکہ وہ ازل سے بڑا ہوا تھا، اور ذیلی اور مستعار طور پر اس بات کے لائق تھا کہ آسمانی صحیفے اور الہامی تحریریں اس کو مظہر اتم میں الوہیت قرار دیں اور آئینہ حق نما اس کو ٹھہراویں۔ پھر دوسری آیت قرآن شریف کی جس میں یہی تشبیہ نہایت اصفا و اجلا طور پر دی گئی ہے یہ ہے ان الذین یبایعونک انما یبایعون اللہ ید اللہ فوق ایدیہم، سورۃ الفتح آیت 11۔ یعنی جو لوگ تجھ سے بیعت کرتے ہیں وہ خدا سے بیعت کرتے ہیں، خدا کا ہاتھ ہے جو ان کے ہاتھوں پر ہے۔ واضح ہو کہ جو لوگ آ حضرت صلی اللہ علیہ وسلم سے بیعت کرتے تھے وہ آ حضرت صلی اللہ علیہ وسلم کے ہاتھ میں ہاتھ دے کر بیعت کیا کرتے تھے، اور مردوں کے لیے یہی طریق بیعت کا ہے۔ سو اس جگہ اللہ تعالیٰ نے بطریق مجاز آ حضرت صلی اللہ علیہ وسلم کی ذات بابرکات کو اپنی ذات اقدس ہی قرار دے دیا اور ان کے ہاتھ کو اپنا ہاتھ قرار دیا۔ یہ کلمہ مقام جمع میں ہے جو بوجہ نہایت قرب آ حضرت صلی اللہ علیہ وسلم کے حق میں بولا گیا ہے، اور اسی مرتبہ جمع کی طرف جو محبت تامہ دو طرفہ پر موقوف ہے اس آیت میں بھی اشارہ ہے، ما رمیتا اذ رمیتا ولکن اللہ رما، سورۃ الانفال आयत 18। तूने नहीं चलाया, खुदा ने ही चलाया जबकि तूने चलाया, ऐसा ही ये इशारा इस दूसरी आयत में पाया जाता है। जैसा कि अल्लाह ताला फरमाता है, कुल या इबादी अल्लज़ीना असरफू अला अन्फुसिहिम ला तक़नतू मिन रहमतिल्लाह इन्नल्लाह यग़फिरु ज़ुनूबा जमीया, सूरह ज़ुमर आयत 54। यानी उनको कह दे कि ऐ मेरे बंदो, जिन्होंने अपनी जानों पर इसराफ़ किया यानी इरतकाब कबाइर किया, तुम खुदा की रहमत से नाउम्मीद मत हो, वो तुम्हारे सब गुनाह बख्श देगा। अब जाहिर है कि बनी आदम आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम के तो बंदे नहीं हैं, बल्कि सब नबी व गैर नबी खुदाए ताला के बंदे हैं। लेकिन चूँकि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम को अपने मौला करीम से कुर्ब अतम यानी तीसरे दर्जे का कुर्ब हासिल था, तो ये सुखन भी मकाम जमा से सरज़द हुआ। और मकाम जमा काबा कौसैन का मकाम है, जिसकी तफासील कुतुब तसव्वुफ में मौजूद है। ऐसा ही अल्लाह ताला ने मकाम जमा के लिहाज से कई नाम आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम के ऐसे रख दिए हैं जो ख़ास उसकी सिफतें हैं। जैसा कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम का नाम मोहम्मद रखा है, जिसका तर्जमा यह है कि नहायत तारीफ़ किया गया, सो ये गायत दर्जे की तारीफ़ हकीकी तौर पर खुदा ताला की शान के लायक है, मगर ज़िली तौर पर आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम को दी गई। ऐसे ही कुरान शरीफ़ में आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम का नाम नूर, जो दुनिया को रोशन करता है, और रहमत, जिसने आलम को जवाल से बचाया हुआ है, आया है, और रऊफ़ रहीम, जो खुदाए ताला के नाम हैं। इन नामों से भी आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम पुकारे गए हैं। और कई मकाम कुरान शरीफ़ में इशारात और तसरीहात से बयान हुआ है कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम मजहर अतम में उलूहियत हैं, और उनका कलाम खुदा का कलाम, और उनका जहूर खुदा का जहूर, और उनका आना खुदा का आना है। चुनाचे कुरान शरीफ में इस बारे में एक ये आयत भी है, वकुल जाल हक वज़ाकल बातिल इन्नल बातिला काना जहू का, सूरत बनी इसराइल आयत 82। कह हक आया और बातिल भाग गया, और बातिल ने भागना ही था। हक़ से मुराद इस जगह अल्लाह जल्ला शानहू और कुरान शरीफ़ और आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम हैं, और बातिल से मुराद शैतान और शैतान का गिरोह और शैतानी तालीमें हैं। सो देखो, अपने नाम में खुदा ताला ने आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम को क्यों कर शामिल कर लिया, और आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम का ज़हूर फरमाना खुदा ताला का ज़हूर फरमाना हुआ। ऐसा जलाली ज़हूर जिससे शैतान माँ अपने तमाम लश्करों के भाग गया, और उसकी तालीमें जलील और हकीर हो गईं, और उसके गिरोह को बड़ी भारी शिकस्त आई। इसी जामियत तामा की वजह से सूरह आले इमरान जुज़ 3 में मुफस्सल ये बयान है कि तमाम नबियों से अहद व इकरार लिया गया कि तुम पर वाजिब व लाजिम है कि अज़मत व जलालियत शान ख़ातम और रसूल पर, जो मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम हैं, ईमान लाओ, और उनकी इस अज़मत और जलालियत की इशात करने में बदिलो जान मदद करो। इसी वजह से हज़रत आदम सफ़ीउल्लाह से लेकर ता हज़रत मसीह कलिमतुल्लाह जिस कदर नबी और रसूल गुज़रे हैं, वो सब के सब अज़मत व जलालियत आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम का इकरार करते आए हैं। हज़रत मूसा अलैहि सलाम ने तौरात में ये बात कहकर कि खुदा सीना से आया और सईर से तुलू हुआ और फारान के पहाड़ से उन पर चमका, साफ जितला दिया कि जलालियत इलाही का जहूर फारान पर आकर अपने कमाल को पहुंच गया, और आफ्ताब सदाकत की पूरी पूरी शुआएं फारान पर ही आखिर जहूर पजीर हुईं। और वही तो रैत हमको ये बतलाती है कि फारान मक्का मुअज़्ज़मा का पहाड़ है, जिसमें हज़रत इस्माईल अलैहिस्सलाम जद अमजद आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम के सकूनत पजीर हुए। और यही बात जुग्राफिया के नक्शों से और यही बात जुग्राफिया के नक्शों से बपाया सबूत पहुँचती है। और हमारे मुखालिफ भी जानते हैं कि मक्का मुअज़्ज़मा में से बजुज़ आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम कोई रसूल नहीं उठा। सो देखो, हज़रत मूसा से कैसी साफ साफ शहादत दी गई है कि वो आफ्ताब सदाकत जो फारान के पहाड़ से ज़हूर पजीर होगा, उसकी शुआएँ सबसे ज़्यादा तेज़ हैं, और सिलसिले तरक्कियात नूर सदाकत उसकी ज़ात जामे बरकात पर ख़त्म है।